र श्रोता पनि तपाईँ सुन्नुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम र अस्ट्रेलियाभरि तपाईँले हामीलाई आफ्नो रेडियोमा सुन्न सक्नुहुनेछ र त्यसबारे सम्पूर्ण जानकारी हाम्रो वेबसाइटमा रहेको छ र अस्ट्रेलियाको अन्य सहरहरूबाट हामीलाई आफ्नो टिभीमा सुन्नको लागि एसपिएसको च्यानलहरूको सूचीमा एसपिएस रेडियो 2 सेलेक्ट गरेर तपाईँले हामीलाई यही समयमा सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने श्रोताबिन्द भिक्टोरिया सम्बन्धी कुरा भिक्टोरियामै रहँ, आफ्नो ध्यान त्यहीँ उक्त राज्यमै केन्द्रित राखौँ र त्यहाँ नेपाली सामुदायिक केन्द्र स्थापना गर्नको लागि पछिल्ला प्रयासहरू भइरहेका छन् त्यसबारे कुरा गर्नतर्फ लागौँ र त्यसको लागि अहिले हाम्रो साथमा मेलबर्नबाट डाक्टर चन्द्र पोखरेल हुनुहुन्छ। चन्द्रजी नमस्ते र सबभन्दा पहिला त स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा।
नमस्ते, यहाँहरूका श्रोतावृन्दहरूलाई पनि मेरो नमस्कार। म डाक्टर चन्द्र दीपक पोखरेल, म चाहिँ अहिलेको यो मेलबर्नमा चाहिँ यो अस्ट्रेलियन नेपालीज मल्टिकल्चरल सेन्टर भन्ने अर्गनाइजेसन छ, त्यो हामीले 2014 रजिस्टर गरेका थियौँ। यो भनेको नट फर प्रफिट, कम्प्लिटली पब्लिकली अन्ड अर्गनाइजेसन हो। यसमा चाहिँ हाम्रो सबै पब्लिक मेम्बरसिपहरू हुन्छ र त्यो मेम्बरसिप हामीले चाहिँ अब के अरे मान्छेको वेल्थ अनुसार अथवा उसको इन्टेलेक्चुअल क्यापेसिटी अनुसार भएको नभएर जो मेम्बर भएर आएर चाहिँ त्यसमा बस्न खोज्छ सबैलाई हामीले समेट कोसिस गरेका छौँ। खास गरी यसमा हामीले त्यही अब नेपाल र नेपाली हुँ भन्ने जो जोसुकै पनि हुन्छ र त्यसमा पनि हिन्दू अथवा बुद्धिस्ट त्यो खालको फेथ राख्ने साथीभाइहरू पनि त्यसमा हाम्रो मेम्बर हुनुहुन्छ।
अनि यसमा हजुर यसमै तपाईँले मेलबर्न सप्ताह जुन आयोजना गर्न लाउनु भएको छ, यसमा जानुभन्दा अगाडि अब तपाईँ जेनरल प्र्याक्टिसनर पनि हुनुहुन्छ, अब अस्ट्रेलियन यो नेपाली मेडिकल डेन्टल एसोसिएसनमा पनि तपाईँ संलग्न हुनुहुन्छ। अनि यस अन्तर्गत मैले अघि नै हामीले भर्खर हामीले भिक्टोरियामा यो जुन भिक्टोरियाको माथिल्लो संसदमा डक्टर एसोसिएसन यो डक्टरहरूको सहयोगमा जुन मानिसहरूले आफ्नो जीवन अन्त्य गर्न पाउने एकदम बिरामी भएकाहरूले भन्ने बारे रिपोर्ट प्रस्तुत गरेका थियौँ। यस अन्तर्गत अब केही अब डक्टरहरूको भनाइहरू चाहिँ के रहेको छ भने अब डक्टरहरूको काम ज्यान जोगाउने हो, ज्यान लिने होइन भन्ने खालको भनाइहरू आइरहेका छन्। अब कहिले कसैले चाहिँ अब मान्छेहरूमाथि यस किसिमले अब वृद्धहरूमाथि आफ्नो जीवन अन्त्य गर्न दबाब आउन सक्ने भन्ने खालको पनि भनाइहरू आइरहेका छन्। यी के छ तपाईँको विचार के छ यसबारे चाहिँ, कतिको राम्रो हो होइन, तपाईँलाई कस्तो लागेको छ यो डिसिजन भनौँ न?
होइन, ओभियसली यो चाहिँ एकदम पोलराइजिङ भ्यू नै हो। अब यसमा चाहिँ हाम्रो यो भिक्टोरियन गभर्मेन्टले जुन डाइङ विथ डिग्निटी भन्ने लेजिस्लेसन चाहिँ आफ्टर एक्सटेन्सिभ कन्सल्टेसन पार्लियामेन्टमा ल्याएर अहिले चाहिँ रेटिफाई गरेको छ। अब यसमा चाहिँ खास गरी के छ भन्दाखेरि ओभियसली अब एकदम रिलिजियस भ्यू राख्ने अब क्याथलिक्सहरू भयो अथवा हिन्दू नै भयो अथवा जसले चाहिँ लाइफ भनेको गडले मात्रै हेर्न सक्छ अथवा नेचुरल प्रोसेसले मात्रै हेर्नु हुनसक्छ भन्ने उहाँहरूले चाहिँ अब विषयलाई अपोज गर्नुहुन्छ भन्ने भएर प्र्याक्टिकल हुनु पऱ्यो हामी लाइफमा। अब मान्छेहरू चाहिँ सर्टेन स्टेजमा गएर क्रोनिक चाहिँ एकदम के अरे टर्मिनल क्यान्सरहरू भयो, टर्मिनल चाहिँ कुनै न्युरोलोजिकल कन्डिसनहरू भयो, त्यस्तो कारणले चाहिँ मान्छेहरू अल्टिमेटली मर्छ नै भन्ने थाहा भइसकेपछि उहाँको जीवन सिद्धिन्छ भन्ने थाहा भइसकेपछि र त्यसको चाहिँ त्यो पनि अब थाहा त भए पनि यो लिमिटेड चान्स छ भन्ने थाहा भएपछि, फर इक्जाम्पल 3 to 6 months मात्रै कसैको चाहिँ लाइफ बाँकी छ तर दे आर सफरिङ इन्टेन्सली फ्रम पेन, अब डिस्ट्रेस होइन, इन्टर्नल सफरिङ त्यो भइरहेछ र उनीहरूको क्वालिटी अफ लाइफ छैन भन्ने कुरा चाहिँ अब डक्टर्सहरूले महसुस गरे भने त्यसमा पनि अब अहिलेको लेजिस्लेसन अनुसार चाहिँ क्लाइन्ट्सहरू चाहिँ के अरे हुनुपर्छ भने आफै डिसिजन गर्न सक्ने क्यापेसिटीको हुनुपर्छ भनेको उहाँहरूलाई डिमेन्सियाहरू भएको छ भने दे कान रियली इनरोल इन्टु दिस प्रोग्राम र त्यसमा अनि इन्डिपेन्डेन्ट मेडिकल प्यानलले पनि त्यो हेर्छ, लेजिस्लेटिभ साइडबाट पनि हेर्छ, मेडिकल साइडबाट पनि हेर्छ र अनि त्यस पछाडि क्लाइन्टको चाहिँ मेन्टल स्टेट पनि असेसमेन्ट हुन्छ। त्यो सबै गरेर सबै क्राइटेरियाहरू फुलफिल भयो भने आई थिङ्क इट इज प्रोबेबली ए गुड थिङ फर दोज हु आर एक्चुली सफरिङ फ्रम इट। आई थिङ्क आई गेस द क्वेसन वी निड टु आस्क आवरसेल्फ्स इज म त्यही सिचुएसनमा मेरो लाइफमा मात्रै 3 to 6 months बाँकी छ तर एभ्री सिङ्गल डे डिस्ट्रेसमा र पेन र सफरिङमा छु र त्यसले मलाई मात्रै सफर गराएको छैन, मेरो फ्यामिली, मेरो किड्स, मेरो चाहिँ सबै चाहिँ वाइड चाहिँ फ्रेन्ड सर्कलमा त्यसले सफर बनाइरहेको छ भने इज इट वर्थ लिभिङ फर 3 to 6 months विथ सो मच अफ डिस्ट्रेस एन्ड पेन भन्ने क्वेसन हामीले सोध्नु पऱ्यो नि हामीलाई होइन।
अनि प्यालिएटिभ केयरको माथि पनि यसले चाहिँ प्रश्न उठाएको भन्ने बताएको छ, विशेष गरी मान्छेले जीवन अन्त्य गर्नुभयो अलि राम्रो प्यालिएटिभ केयर गरे भने चाहिँ उनीहरूले राम्रोसँग अब अलिकति आरामदायी आफ्नो जीवनको अन्त्य स्थितिमा अलि आरामदायी रूपले बिताउन सक्छ भन्ने खालको भनाइ आएको छ। प्यालिएटिभ केयरको कस्तो छ अवस्था एकदमै छोटो भन्नुपर्दाखेरि?
होइन, प्यालिएटिभ केयर चाहिँ यो पहिलेदेखि नै भइरहेकै कुरा हो, अहिले पनि हामीले एक्टिभली गरिरहेका छौँ. यसमा चाहिँ अब त्यो टर्मिनल इलनेस छ छैन भन्ने कुरा भन्दा पनि कसैको अक्युट डिटेरिएसन भयो, एकदम तुरुन्तै उहाँ बिरामी हुनुभयो र बिरामी भएपछि उहाँलाई चाहिँ रिभाइभ गर्ने अथवा चाहिँ क्वालिटी अफ लाइफ रिटर्न गर्ने चाहिँ सिचुएसन छैन, मेडिकल्ली छैन भने हामी के गर्छौँ भन्दाखेरि फ्यामिली र फ्यामिलीहरूको कन्सर्न अथवा मेडिकल प्यार अफ एटोर्नीको चाहिँ उनीहरूको अप्रुभल गरेर हामीले चाहिँ उहाँलाई प्यालिएटिभ केयरमा राख्छौँ. त्यो भनेको के हो भन्दाखेरि टर्मिनल सिचुएसनमा जुन पेन र चाहिँ डिस्ट्रेसको लागि जुन मेडिकेसन्सहरू हामी युज गर्छौँ त्यो मेडिसिनले बिस्तारै बिस्तारै उहाँहरूलाई चाहिँ पिस काम र डिस्ट्रेस फ्री पेन फ्री सिचुएसनमा राख्छ र बिस्तारै अनि अर्ग्यान्सहरू बिस्तारै बिस्तारै सटडाउन हुँदै जान्छ. अनि अब अर्ग्यान्सहरू भनेको हार्ट लङ्स ब्रेनहरू सटडाउन हुँदै गएपछि अनि बिस्तारै चाहिँ अनि उहाँ त्यो अब जसको चाहिँ हामीले प्यालिएटिभ केयर गरेका छौँ उहाँको चाहिँ जीवनको अन्त्य हुन्छ. भनेपछि त्यो प्रोसेस चाहिँ रिलेटिभली सोर्ट प्रोसेसै हो. अब थ्री टु सेभेन डेज हुन्छ जेनरली स्पिकिङ. अब जसको चाहिँ हामीले अक्युटनेस अफ द प्रब्लम, फर एक्जाम्पल कुनै मान्छे 90s छ, त्यहाँ म्यासिभ स्ट्रोक होइन, अब स्ट्रोक भएर चाहिँ हस्पिटलमा चुरा बिरामी लगाएर भेन्टिलेसन राख्ने हो कि अथवा उहाँलाई चाहिँ पिसफुल्ली हामीले लाइफ ट्रान्जिट गर्ने भन्ने कुरामा हामी एक्सटेन्सिभ फ्यामिली कन्सल्टेसन गर्छौँ, मेडिकल प्यार अफ एटोर्नीसँग कन्सल्ट गर्छौँ. त्यस पछाडि हामीले कसैको चाहिँ अब ओपिनियन लिनु पऱ्यो भने पनि सेकेन्ड ओपिनियनहरू लिन्छौँ. लिएपछि चाहिँ अनि वी कम टु द्याट कन्क्लुजन एन्ड वी डु इट. त्यो चाहिँ मैले पनि एक्टिभली गर्छु कि त्यो कुरा.
हजुर, अब हामी अहिले कुरा गर्दैछौँ डाक्टर चन्द्र पोखरेलसँग मेलबर्नबाट, र उहाँसँग अब अहिलेसम्म डक्टरको ह्याटबाट कुरा गरेको थियो. अब चाहिँ कम्युनिटी रोलमा तर्फ जाउँ, र अघि नै भने चाहिँ उहाँ संलग्न संस्थाद्वारा मेलबर्न सप्ताह कार्यक्रम आयोजना गरिँदैछ, एक धार्मिक र आध्यात्मिक महोत्सव आयोजना गरिँदैछ विशेष गरी मेलबर्नमा नेपाली सामुदायिक केन्द्र स्थापनाको लागि, र त्यसबारे एकचोटि बताइदिनुहोस् न त, खास यो सामुदायिक केन्द्र कस्तो हुनेछ के हुनेछ त्यो एकचोटि त्यसबाटै सुरु गरौँ न त.
हस्, थ्याङ्क यू हजुर. अब यसमा चाहिँ अब सिम्पल कुरा के छ भन्दाखेरि हामी अस्ट्रेलियामा चाहिँ अब झन्डै 90,000 नेपालीहरू भइसक्यौँ, तर अस्ट्रेलिया वाइडै यो पब्लिकली ओन्ड नेपाली कम्युनिटी सेन्टर र साइडमा चाहिँ कुनै हिन्दू टेम्पल र बुद्धिस्ट टेम्पल बनाउने जुन परिकल्पना लिएर हामीले चाहिँ यो अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर जुन भिक्टोरियामा रजिस्टर गरेका छौँ त्यो अर्गनाइजेसन चाहिँ 2014 सुरु भएको हो, र अहिलेसम्म हामीले धेरै पहल कदमी गरिसकेका छौँ, र झन्डै हाम्रो पब्लिकली ओन एन्टिटी भए हुनाले पब्लिक मेम्बरसिप हाम्रो 300 भइसकेको छ, र त्यसमा हाम्रो लगभग 300,000 पनि हामीले उठाइसकेका छौँ अहिलेसम्म. तर अब यो कम्युनिटी सेन्टर बनाउनको लागि हामीलाई चाहिँ अब सब्सटेन्सियल पार्सल अफ ल्यान्ड चाहिने भयो होइन, त्यसको लागि अब मेलबर्न सिटीमा अब ल्यान्डको प्राइसहरू धेरै हाई छ होइन, त्यो कारणले गर्दाखेरि हामीले अहिले चाहिँ दुईवटा चाहिँ अप्रोच राखेका छौँ. एउटा अप्रोच भनेको कन्टिन्युसली मेम्बरसिप ड्राइभमा लागेर मेम्बरसिप बढाउने. हाम्रो फ्यामिली मेम्बरसिपको फी भनेको $1500 छ, त्यो भनेको लाइफ लङको फी हो.
फी चाहिँ अलिकति यहाँ कुरा गर्न मिल्दैन नि हजुर, त्यो अरू कुरा
त्यो भनेको हाम्रो सर्टन फी फर मेम्बरसिप छ, त्यो लाइफ लङ मेम्बरसिपको फीहरू हामी सेयर गरेका छौँ. र त्यसको साथसाथमा हामीले अहिले यो चाहिँ फन्ड रेजिङ इभेन्ट गरेर सर्टन एमाउन्ट अफ फन्ड बनाएर हामी चाहिँ ल्यान्ड एक्विजिसन गर्ने प्रोसेसमा लागिरहेका छौँ. त्यसको लागि हामीले यो December 18-24 हाम्रा चाहिँ हाइली रेस्पेक्टेड अनि मोटिभेसनल एज वेल एज स्पिरिचुअल स्पिकर हाम्रो चाहिँ दिनबन्धु मिस्टर दिनबन्धु पोखरेलज्यूलाई हामी नेपालबाट यहाँ ल्याउँदैछौँ, अनि त्यो उहाँको चाहिँ लिडरसिपमा हामीले लोकल गुरुहरूलाई पनि राखेर यहाँको चाहिँ हामीले 7 दिनसम्म त्यो मन्दिरमै एउटा चाहिँ त्यो प्रवचन धार्मिक कुराहरू अब पाठहरू होइन हरेक एक्टिभिटिजहरू गरेर हामीले त्यो यहाँको चाहिँ भिक्टोरियाका नेपाली दाजुभाइ दिदीबहिनीहरू हिन्दू बुद्धिस्ट सपोर्टरहरू त्यस्तै इन्टरनेसनलबाट पनि हामीले नेपाली दाजुभाइ दिदीबहिनी सबैलाई इन्भिटेसन पठाउने प्रोसेसमा छौँ. हामीले पठाइरहेका छौँ, फोनमा पनि कुराहरू गरिरहेका छौँ, र हामीले के भन्न चाहन्छौँ भन्दाखेरि आइदिनुहोस् यो सप्ताहमा आएर त्यसलाई सफल पारिदिनुहोस्, आफूले पनि अलिअलि पुण्य कमाउनुहोस्, केही दान पनि गर्नुहोस्, त्यसले गर्दाखेरि हाम्रो कम्युनिटी सेन्टर हिन्दू टेम्पल र बुद्धिस्ट टेम्पलको चाहिँ जुन हाम्रो एउटा परिकल्पना छ त्यो परिकल्पनालाई हामीले साकार पार्नलाई चाहिँ अलिकति अगाडि बढ्नेछौँ भन्ने हाम्रो.
अनि यो हजुर, यो सामुदायिक केन्द्रमा के अब यो धार्मिकहरू मात्रै केन्द्रित रहनेछ कि, मतलब आम सामुदायिक यो नन रिलिजियस एक्टिभिटीहरू पनि?
होइन, हाम्रो चाहिँ त्यसमा चाहिँ यो चाहिँ कम्प्लिट प्याकेजै हो. यसमा चाहिँ धार्मिक भनेको हाम्रो त अब हिन्दू टेम्पलको साइडतिर छुट्टै एउटा सानो हलहरू पनि त्यहाँ हामीले व्यवस्था गर्ने ट्राई गर्नेछौँ, साथसाथै अब बुद्धिस्ट टेम्पल भएर त्यो साइडमा पनि त्यो धार्मिक कुराहरू हुने चाहिँ छुट्टै ठाउँहरू हुन्छ. भने यो सामुदायिक भवन भनेको हाम्रो चाहिँ एउटा कम्युनिटी हल हो. त्यो कम्युनिटी हलमा हामीले पूजाआजा भन्दा पनि हाम्रो व्रतबन्धहरू, बिहाहरू, त्यसपछि पार्टीहरू, त्यस पछाडि अब तपाईँको हुन्छ नि अब यो हाम्रो चाहिँ अरू नेपाली कल्चर संस्कृतिका कुराहरू हुन्छ नि, त्यो कुराहरू जस्तो कुनै फेस्टिभल आउला, हामीले कुनै डिस्प्ले गर्नु पर्ला, अथवा चाहिँ हाम्रो हाम्रो हेरिटेज कल्चरका कुराहरू चाहिँ यहाँका मान्छेहरूलाई अथवा यहाँका कम्युनिटी इन्टर कल्चरल कम्युनिटीका मान्छेहरूलाई ल्याएर देखाउनु पर्ला, सोकेस गर्ने एउटा चाहिँ सामुदायिक भवन हुने हाम्रो चाहिँ परिकल्पना हो. त्यसमा चाहिँ रिलिजियस एक्टिभिटी भन्दा पनि कम्युनिटीका निडका एक्टिभिटिजहरू हामीले गर्नेछौँ. अब जस्तो फर इक्जाम्पल हामी आज एउटा यो के अरे यान इन भन्ने ठाउँमा आज हामी भेला भएका थियौँ. हामीले पेरेन्ट्स ग्रुपलाई लिएर त्यहाँ पिकनिक गरेका थियौँ आज. अब त्यो पिकनिक चाहिँ खास गरी एनआरएनएलले गरेको थियो, तर म पनि त्यहाँ संलग्न हुन पुगेको थिएँ. अब त्यो पिकनिक गर्दाखेरि आज हावा हुन्दरी लाग्यो, पानी पऱ्यो, के भयो, त्यति राम्रोसँग हामीले चाहिँ इन्जोय गर्न पाएनौँ. हो त्यही कुरा चाहिँ हामीसँग त्यो भवन भइदिएको भए हामीले त्यहाँ आनन्दसँग होस्ट गर्थ्यौँ, एउटा सिस्टमेटिक तरिकाले लान्थ्यौँ होइन.